لہذا آگے فرمایت 43 میں اذهبا الى فرعون انه طغى، جو تم دونوں فرعون کے پاس، وہ بہت سرکش ہو چکا ہے. ساتھ ہی بتا دیا کہ تمہیں بہت مشکل ٹارگٹ دے کے بھیج رہا ہوں، بہت مشکل جگہ پہ بھیج رہا ہوں، یہ مشکل ہے، تم پہنچو اور تمہیں جانے میں سستی نہیں کرنی، وقت پہ جانا ہے، پورا حق دینا ہے، تیاری کے ساتھ جانا ہے، آیتیں ساتھ لے کے جانی ہے، اور فرعون کو کوئی چھوٹی چیز نہ سمجھو، تم دونوں جاؤ فرعون کی طرف کیونکہ وہ سرکش ہے. اب آپ دیکھیے کہ موسیٰ اور ہارون دو گئے، اذهبا، کیا دونوں کا جانا برابر تھا؟ نہیں برابر تھا. موسیٰ تھے متبوعن، وہ شخص جس کی پیروی کی جائے، اور ہارون کا جانا کیا تھا؟ تابعن. جا دو رہے تھے لیکن اس میں ڈومیننسی، اپر ہینڈ موسیٰ کا تھا. یہ ہے فطرت کا اصول. حدیث میں آتا ہے کہ تین لوگ بھی کسی سفر میں جا رہے ہیں تو کسی ایک کو اپنا امیر بنا لے، کیونکہ سفر میں کئی مسئلے فیصلے کرنے ہوتے ہیں تو جھگڑے شروع ہوتے ہیں. تو پتہ کیا چلا کہ دو بھی لوگ جائیں، گھر سے سوچ لیں بھائی بات کس کی ماننی ہے، رکنا ہے تو رکنا ہے، جانا ہے تو جانا ہے، کھانا ہے تو کھانا ہے، کیا کرنا ہے. یہ کام کرنے کا طریقہ سکھایا جا رہا ہے. جا دونوں رہے ہیں لیکن بات موسیٰ کی مانی جائے گی. موسیٰ کو اللہ تعالیٰ نے ایک ہاتھ ان سے اوپر کر دیا، اور دیکھیے انہ تغا کہہ کر کیا فرعون کی بے عزتی کی ہے؟ نہیں، ان کو ٹارگٹ کی شدت دکھائی ہے کہ کوئی چھوٹے موٹے انسان کے پاس نہیں جا رہے، وہ کوئی سست نہیں ہے، وہ بہت بڑا سرکش ہے. اچھا سرکش ہے تو اب تم کیا کرو، جا کے اس کا سر پھاڑ دو اور جا کے اس کو برا بھلا کو؟ نہیں، بالکل بھی نہیں. فقولا لہ قولا لینا، تو دیکھو اس کے ساتھ نرم انداز میں بات کرنا، لعلہ یتذکر او یخشا، شاید کہ اس طرح وہ سوچے یا ڈرے. اس کو ہائی لائٹ کیجیے. یہ ہے بڑے سے بڑے دشمن کا دل بسیجنے والے کام. نرم بات کرو، نرم دمے گفتگو، گرم دمے جستجو، رزم ہو کے بزم ہو، پاک دلو پاک جو. وہ فرعون چھوٹا نہیں تھا. اب سوال پیدا ہوتا ہے کہ اس کی سرکشی کیا تھی، تغا کیا تھا؟ اس کی طغیانی تھی. سورت نازیات میں اللہ سبحانہ تعالیٰ فرماتے ہیں، کہا کرتا تھا انا ربکم الاعلی، میں تمہارا رب اعلی ہوں. یہ ہے سرکشی، خود رب بنا بیٹھا تھا. سورت زخرف میں اگر آپ پڑھیں تو بھرے دربار میں وہ کہتا ہے، یا قوم الیس لی ملک مصر وہذہ الانہار تجری من تحتی، اے قوم کیا مصر کی بادشاہی میری نہیں ہے، اور کیا یہ نہریں میرے نیچے نہیں بہہ رہی؟ آیت نمبر 51 ہے. اسی طرح سورہ قصص کے اندر آتا ہے اس کا قول، یا ایھا الملأ ما علمت لکم من الہ غیری، اے سرداران قوم میں نہیں جانتا اپنے سوا تمہارا کوئی اور بھی الہ، یعنی میں ہی تمہارا خدا ہوں، تو اے حامان ذرا اینٹیں پکوا لو اور ایک بلند عمارت میرے لیے تیار کرو تاکہ میں ذرا اوپر چڑھ کر دیکھوں تو صحیح کہ یہ موسیٰ کون سا الہ بنا رہا ہے. آیت نمبر 38 ہے. اسی طرح سورت شعرا کی آیت نمبر 29 میں آتا ہے، حضرت موسیٰ کو ڈانٹ کے کہتا ہے، لئن اتخذت الہا غیری، کیا کہتا ہے؟ کہ موسیٰ اگر تو نے میرے سوا کسی اور کو معبود بنا لیا تو یاد رکھنا، لجعلناک من المسجونین، تجھے قید میں جیل میں بھیجے ہوئے میں سے کر دوں گا. تو یہ تھی اس کی طغیانی سرکشی. لیکن کہا کیا کہ تم اس سے بات کیسی کرنا، قولا لینا، نرم بات کرو، اس لیے کہ نرم بات جو ہوتی ہے وہ اثر دکھاتی ہے. غیر مسلموں کے ساتھ بات کرنے کے خاص طور پہ آداب ہے. سورت نازیات آیت 18 اور 19، 18 اور 19 میں بھی آتا ہے، فقل هل لك ان تزکا، یعنی اس سے ایسی بات کرو جس سے اس کا تزکیہ ہو جائے. سورت نحل کی آخری آیتوں میں ہم پڑھ چکے، آیت 125 میں، ادعو الی سبیل ربک بالحکمت والموعظۃ الحسنۃ، کہ اللہ کی طرف حکمت اور نرم طریقے سے بات کرو. تو گویا کہ کیا پتہ چلا کہ جس سے بھی بات کروانی منوانی ہے نرم بات کرو. دوسری بات آپ دیکھیے کہ یہاں دو باتیں کہی گئی ہیں جس پہ اگر آپ تھوڑا سا غور فرمائیں کہ کیا کہا، یتذکر او یخشا، یہی ہے گول کہ لوگوں کا شعور بیدار کر دے. یہ کہا اس میں اللہ سبحانہ تعالیٰ نے نرم بات کرو تاکہ وہ نمازیں شروع کر دے، نرم بات کرو تاکہ حج پہ چلا جائے؟ نہیں، روٹ کاز تذکر اور یخشا، یہ ہے وہ دو اصل کام جو کرنے کے، جب لوگوں کا تزکیہ ہو جائے اور لوگوں کے دل میں خدا خوفی آ جائے. तो वो फिर बड़ी से बड़ी बातें भी मानने को तैयार होते हैं। और ये कब होगा? जब लोगों का शऊर बेदार करें। हम अमूमन अपनी तबलीग में लोगों की अना उठा देते हैं, गैरत उठा देते हैं। करना क्या है? उनका ज़मीर जगाएं। क्यों? कि अना सोया हुआ शेर है, सोया ही रहने दें तो अच्छा है, जब उठता है ना तो वो आपको भी खा जाता है। लोगों का शऊर बेदार करें ताकि लोग आपकी बात सुनकर अल्लाह से जुड़ जाएं। और खशियत पे तो पीछे सूरत के शुरू में बात हो भी चुकी कि किस तरह से अल्लाह सुबहाना ताला ने इस सूरत में बार बार हमें अपना डर दिया, और उस डर के नतीजे में फिर हम अमल करते हैं। फिर इसके बाद देखिए कि अगली बात देखिएगा, काला। अब ये सारे जो फकूला काला है ना, असल में इनके एंड पे नून था, बार बार नहीं बताऊंगी, एक ही जगह कालान लेकिन नून गिर गया, ये बस फकूलान था। यानी जिसको भी ग्रामर में तस्निया की मिसालें लेनी हो ड्यूल की, जैसे सूरत कहफ में मूसा और खिजर का किस्सा था, इसी तरह इस सूरत में भी आपको बहुत सारी मिसालें इसकी मिल सकती हैं कि दोनों ने कहा फकाला रब्बना इन्ना नखाफू, कहने लगे हमारे रब हमें तो डर लगता है, हम डरते हैं। डर यहाँ अंदेशे के मानों में, खौफ किस बात का? यफरूता अलैना, कि वो हम पर ज्यादती करेगा, हम पर भड़क उठेगा। औ यतगा, या फिर वो ज्यादती कर देगा। ये जो लफ्ज है ना यफरूता, फा रो ता इसका रूट है, तो ए उर्दू में हम बोलते हैं अफरात और तफरीत, यानी फराता है एक नॉर्मल चीज, अफरात हो जाए तो मानी है किसी चीज को ज्यादा करना, टू इंक्रीज समथिंग, और तफरीत कमी करना। ठीक है, तो फिरौन का अफरात क्या था कि कबल उस वक्त ही हमें कत्ल ना कर दे। और इसने ये जो बात की है कि यतगा, तो यतगा से इधर क्या मुराद है? नंबर एक, अल्लाह के मुकाबले में सरकशी करेगा, यानी हो सकता है कि हमारे मुंह से दीन की बात सुनकर नौसुबिल्ला अल्लाह को गालियां देने लग जाए या दीन को बुरा भला के। दूसरा मानी क्या है कि वो किस तरह ज्यादती करेगा कि कहीं हमारी तबलीग के बाद वो बनी इसराइल को और ना सताने लग जाए। हमारे यहाँ कहते हैं ना कि बेड़ों के छज्जे में हाथ डालना, तो ये मुराद है कि कहीं इस बात से वो आगे ना जाए। और फिर तीसरा मानी यतका का क्या है कि कहीं वो हम पे ही ना पल पड़े, हमें ही ना मरवा दे, अंदेशे थे। यहां से एक और बात नोट कीजिएगा, खौफ क्यों था मूसा को? क्या वो नबी थे तो फिर खौफ आ गया? जी नबी थे लेकिन इंसान भी थे। जब तक हमने नबियों के ये किस्से कुरान में नहीं पढ़े होते ना, तो हमारे जहन में होता है कि नबी जो होते हैं ना बस वो सुपरमैन होते हैं, अल्लाह ने कहा ये कर लो अगर ते कर लो, अल्लाह कहता कूद जाओ कूद पड़े। लेकिन पढ़ने से पता चल रहा है कि बशरी जज्बे उनमें थे। ये अलग बात है कि उनका खौफ अल्लाह ताला फिर दूर कर देता था, और इंसान को छुटलाए जाने का खौफ तो हमेशा होता है। लेकिन जब एक बात समझ लीजिए, बल्कि ये आपके और मेरे लिए भी फियर मैनेजमेंट के लिए बहुत ही अहम बात होगी, लिखिए दो खौफ, अल्लाह का खौफ और बंदों का खौफ। ये दो धारी तलवार है जिसके बीच में एक इंसान सारा दिन चलता है। जितना लोगों के बीच में रहेंगे उतना लोगों का खौफ ज्यादा होगा, और जितना अल्लाह के करीब, अल्लाह की बात के अल्लाह वालों के करीब रहेंगे, अल्लाह का खौफ बढ़ेगा। हम जितना दुनिया में चले जाते हैं ना, खो जाते हैं रौनकों में, महफिलों में, दावतों में, पार्टियों में, और जो भी हमारी जिंदगी के इस वक्त स्लोगन्स बन चुके हैं, उतना लोगों से डरेंगे। लोग क्या कहेंगे? एक कपड़ा नहीं सर पे ले सकेंगे आप लोगों के डर से कि लोग ये कहते हैं, लोग वो कहते हैं। इस खौफ को ओवरकम पाना है तो अल्लाह की आयतों की महफिल में बैठ जाए। क्या आप इस क्लास में बैठे हुए खुद को बहादुर नहीं महसूस करते? ये अलग बात है कि यहां से गाड़ी में बैठने के बाद ही पांव कांपने लग जाएंगे, अब घर जाके होना क्या। लेकिन आप माने कि ना माने, हजरत उमर की बहन का मिसाल भी सामने, कि दीन बंदे को लोगों से निडर करता है। अब आप फैसला कर लें, मुझे ऐसे लगता है कि बंदगी में हुर्रियत है। मैं जब सोची ना सिर्फ अल्लाह का खौफ, तो मैं ऐसे एक डीप ब्रेथ थी, अल्हम्दुलिल्लाह। और लोगों के खौफ को मेरे माइंड में एक जुमला मेरे जहन में बना हुआ, और वो क्या? घुट घुट के मरना। वो ये ना कह दे, वो ये ना कह दे, फुला नाराज ना हो जाए, फुला रूठ ना जाए, उनकी शक्लें ही देखते रह जाते हैं और वो कभी सीधे मुंह से बात ही नहीं करते। ये बाप की मर्जी है, आपको अपनी मौत आप मरना है या आपको खुशी से जीना है, लेकिन लोगों का खौफ दूर करे बगैर जीने का मजा कोई भी नहीं है। ये तो ऐसे ही कि एक बंदा 6 जगह जॉब कर रहा है और 6 उसके ओनर है, एक को खुश करती है मासी बेचारी जाती है दूसरे घर, उधर से डांट खाती है, एक्स्ट्रा टाइम एक को दे के खुश भी कर लेगी, दूसरी आधा घंटा लेट आने की डांट खाएगी, तो वो एक बात जिसको रब के लिए जोड़ देंगे ना, वही आपकी जिंदगी में खुशी पैदा कर देगी। तो लिहाजा हम सबको भी अपने अंदर ये खौफ निकालना है। काला ला तखाफा इन्नी माकुमा अस्मा व अरा, फरमाए तुम डरो नहीं, यकीनन मैं तुम दोनों के साथ हूँ, मैं हर बात को सुनता भी हूँ और देखता भी हूँ। ये देखिए अल्लाह सुबहान तआला की कितनी खूबसूरत तसल्ली है कि डोंट वरी, मैं तुम्हारे साथ हूँ। अब सवाल पैदा होता है कि अल्लाह का साथ कैसे था, क्या अल्लाह ताला फिजिकली उनके साथ चल पड़े? नहीं, जब भी कहीं अल्लाह ताला का ईमान वालों को इस तरह कहना कि मैं तुम्हारे साथ हूँ, जैसे हम दूसरे पारे से पढ़ते आ रहे हैं कि इन अल्लाह हमा साबिरीन, अल्लाह सब्र वालों के साथ है, तो मैयत हो गई ना फ्रेंडशिप, ये कौन सी मैयत होती है? तो याद करिए तीन बातें, समी बसीर और अलीम, ये तो लीज दर्जे की हैं कि मैं हूँ आसमान पे, लेकिन डोंट वरी मैं तुम्हारी बातें सुन भी रहा हूँ, तुम्हारे साथ दीन में क्या हो रहा है, मैं देखता भी हूँ और मैं जानता भी हूँ। और उसके बाद फिर अल्लाह की माहियत का मानी क्या होता है? नसीर, अल्लाह के नामों को खोल लें, उसमें आपको सारे अल्लाह की माहियत के काम मिलेंगे, मैं तुम्हारा दिफा करता हूँ। आप पढ़ेंगे इंशाल्लाह आगे सूरह हज में बड़ी खूबसूरत आयतें आ रही हैं कि अल्लाह ताला कैसे दिफा करता है ईमान वालों का, लेकिन फिजिकली ये नहीं होता कि अल्लाह उनके साथ चल पड़ता है। ये एक बड़ा बातिल नजरिया है जो हम कहते हैं कि अल्लाह मेरे साथ है, अल्लाह चल रहा है, अल्लाह मेरे, बिल्कुल ऐसे तो अल्लाह अपनी सिफात के साथ साथ होता है और मदद के साथ है। ये बिल्कुल ऐसे कि जैसे बेटी परदेश में है और माँ को फोन करती है, अम्मी आप किधर, अम्मी मुझे डर लग रहा है, कोई भी मुश्किल वक्त आता है तो माँ क्या कहती है, बेटा मैं तुम्हारे साथ हूँ, मेरी दुआएं तुम्हारे साथ है, तुम फिक्र नहीं करो, अल्लाह आसानी करेगा। तो क्या माँ उस मुल्क में आ चुकी होती है? नहीं, वो वहां बैठी दुआएं कर रही है कि मेरी बेटी के लिए आसानी का वक्त आ जाएगा। बिल्कुल यही बात है, सिर्फ समझने के लिए, इन्नी माकुमा अस्मा व अरा, मैं सुनता भी हूँ और मैं देखता हूँ। और एक ईमान वाले के लिए अल्लाह की ये दो सिफात नेमत है, कोई नहीं जानता मेरा रब जानता है, कोई नहीं मेरी सुनता मेरे रब सुनता है, मेरे हाल को कोई नहीं देखता मेरा रब देखता है। और काफिर और फाजिर और गुनाहगार के लिए ये दो अल्लाह की सिफात नाकाबले बर्दाश्त हैं। अल्लाह क्यों देखता है मेरी बुराइयाँ, अल्लाह क्यों सुनता है मेरे बुरे बोल? तो जो जैसा होगा उसको बात वैसी लगेगी। खैर आयत 47, फतियाहू, बस तुम दोनों जाओ उसके पास। ये जो लफ्ज़ है ना फतियान, था असल में नून गिर गई, हा लग गई, मुजाफ वाली बात है इसमें, बस आओ इसके पास। आती जो लफ्ज़ है ना अमर है, कहाँ पड़ा है? ऊतुस ज़कात, आती याती, वही लफ्ज़ शक्ल बदल के इधर आ गया, हु से इधर मुराद है फिरौन। बस जाओ तुम उसके पास यानी फिरौन के पास, फकूला इन्ना रसूला, रसूला क्या था, रसूलान तस्निया ड्यूल, हम हैं दोनों भेजे हुए रब्बी का, तेरे रब के, ये नहीं कहा कि रब्बुना हमारे रब के, बल्कि तेरा भी वो रब है, हम उसके भेजे हुए हैं। फरसिल माना बनी इसराइल, बस भेज दे हमारे साथ बनी इसराइल को, वला तुअज्जिबहुम, और देखो उनको अजाब में मुबतला ना करो। देखिए इसमें भी सीखने की कुछ बातें, अरसला कहते हैं किसी चीज को खुला छोड़ देना, यानी बनी इसराइल को अपनी गुलामी से निजात दे दो, और ला तो अजीब हमसे यहाँ क्या मुराद है, नंबर एक उनसे मुशक्कत वाले काम ना लो, बिगाड़ लेता था फिरौन उनसे, भारी इमारतें बनवाता, समंदरी जहाज बनवाता, सैकड़ों मर जाते थे मुशक्कतों की वजह से, और कूते ला ये मूत देता, इतना खाना कि जिसको खाकर कोई सिर्फ जिंदा रह सके, एक ये मुराद है। और दूसरा इसे मुराद है कि उनकी कत्ले अबना से बाज आ जाओ, उनके बेटों को कत्ल ना करो। यहाँ आपको दाइये दीन की एक और बात पता चलती है कि जब गया कहीं तो अपने जाने का मकसद सीधा सीधा बता दिया कि हम इसलिए आए हैं। और पीछे बात हो चुकी है कि मूसा के आने के दुनिया में दो मकसद थे, पहला मकसद था बनी इसराइल की आज़ादी, दूसरा मकसद था तौरात। फिरौन की जिंदगी में तो बनी इसराइल को आज़ाद करवाते रहे, गोया कि आप कह सकते हैं कि मूसा अलैहिस्सलाम एक मजहबी लीडर के साथ साथ सियासी लीडर भी हैं। याद है आपको पीछे मैंने तकाबुल दिया था आपको मूसा ईसा और मोहम्मद सल्लम का, कि किस तरह मूसा की सूरत में एक सियासी लीडर थे और अल्लाह ताला ने नबी सल्लम की सूरत में सारी लीडरशिप जो थी वो इकट्ठी करवा दी। तो गोया कि इन्होंने जाके कहा कि इनको निकाल दो। आज के दौर में भी ऐसे ही मूसाओं की जरूरत है जो नस्लों से गुलाम बनी हुई कौमों को जुल्म से आजाद करवा सके, लेकिन आज जरूरत नहीं है वो, آج ہمارے اندر وہ طاقت نہیں ہے کہ ہم کسی کی آنکھوں میں آنکھیں ڈال کر کہہ سکیں کہ مسلمانوں کو آزاد کرو، کیونکہ ہمارے اندر دم خم تو ہے کوئی نہیں، ایک ہوا کے ساتھ تو ہم اڑنے لگ جاتے ہیں۔ تو لہٰذا کہا کہ جاؤ ان کے پاس، اور قد جی نہ کبھی آیت میں ربک، یقیناً ہم آئے ہیں ایک نشانی لے کر تیرے رب کی طرف سے۔ آیا سے یہاں کیا مراد ہے؟ دلیل، معجزات، وہی جو ید بیضہ اور عصا والا معجزہ دیا گیا تھا ان کی طرف اشارہ ہے۔ والسلام علی من اتبع الہدى، اور سلامتی تو اس پر ہے جو ہدایت کا اتباع کرے۔ اب یہاں سے لگ رہا ہے کہ موسیٰ فرعون کے دربار میں پہنچ چکے، بیچ کی ساری تفصیلات کو اللہ تعالیٰ سکپ کروا دیتے ہیں تاکہ مقصد کی بات پہ آئے۔ اب یہ سلام کب کیا جاتا ہے؟ جب کسی محفل میں مسلمز اور نان مسلم سب اکٹھے ہوں۔ اب حکم کیا کہ مسلمانوں کو سلام کرو، کیونکہ انہوں نے اسلام کو پسند کیا۔ نان مسلم کو اسلام کیوں کریں؟ یہ تو ان کو بیچارہ کو چڑچڑانے والی بات ہے، انہوں نے اسلام تو پسند نہیں کیا۔ تو جب کہیں ایسا معاملہ ہو تو پھر اس طرح سے سلام کرتے ہیں کہ سلام تو بس اس پہ ہے جس نے ہدایت کی پیروی کی۔ نبی صلی اللہ علیہ وسلم نے صلح حدیبیہ کے بعد فراغت پاتے ہی سن 6 ہجری میں پھر غیر مسلموں کو خطوط لکھنے کا سلسلہ شروع کیا تھا، سن 6 سے 8 کے بیچ میں۔ تو اس میں آپ نے جو خط لکھے تھے ہرقل کو بھی اور باقیوں کو، یہی جملہ لکھا تھا کہ والسلام علی من اتبع الہدى، کہ آپ اگر مسلمان ہیں تو آپ کو میرا سلام ہے، نہیں ہے تو پھر نہیں ہے۔ یہاں دیکھیے کہ وہ دین جو کسی کو اپنا سلام بھی نہ دے، وہ کہاں کسی کو اپنے سارے ریموٹ کنٹرول پکڑا دے۔ یہ کٹ پتلی مسلمان ہیں آج ہم۔ اسلام کہتے کسی کو اپنا سلام بھی نہ دو، اور ہم کہتے تم سب کچھ لے لو بس ہم تمہارے جوتے سیدھا کریں گے۔ وی آر سوری ٹو بی مسلم، وی نیڈ ٹو بی پراؤڈ ٹو بی اے مسلم۔ تو لہٰذا اللہ تعالیٰ یہاں سکھا رہے ہیں کہ کسی بھی جگہ جاؤ تو اپنی آئیڈینٹی کو لوز نہ کرو۔ آیت 48، اتنا قدوہ الینا ان العذاب علی من کذب و تولی، ہماری طرف یہ وحی کی جا چکی ہے کہ اس پر عذاب آئے گا جس نے منہ پھیرا، جھٹلایا اور منہ پھیرا۔ اب آپ دیکھیے، جاتے ہی یہ بات بتا دی، میسج دے دیا۔ اب آیتوں میں دیکھیے غیر ضروری باتیں چھوڑ کر ٹو دی پوائنٹ باتیں ہو رہی ہیں۔ تو یہاں بڑے خوبصورت نقطہ ہے، آپ ذرا اس آیت کے اوپر غور کیجئے گا۔ کیا کہا؟ ان قد اوحی الینا، بے شک ہمیں وحی کی گئی، ان العذاب علی فرعون، سیدھی سیدھی بات تھی۔ لفظ من کو ہائی لائٹ کر کے لکھیے کہ اصل میں تو وہ فرعون کے دربار میں گئے تھے، یہاں مراد بھی من سے فرعون ہی ہے۔ لیکن اسلام یہ بالکل نہیں سکھاتا کہ کسی کافر کو جا کے کو تم جہنمی ہو، تم آگ میں جاؤ گے۔ انڈائریکٹ سیکھے، یعنی اس من میں فرعون بھی آتا ہے اور ہر جھٹلانے لاتا ہے، اور یہ اسلام کا حسن ہے۔ قانوناً ہم بتا سکتے ہیں کہ کافر جہنم میں جائیں گے، لیکن فردن نہیں کہہ سکتے کہ فلاں کافر یا تم یا فلاں تم جہنم میں جاؤ گے۔ کیوں؟ ہمیں نہیں پتا وہ اسلام قبول کر لے اس کا کیا معاملہ ہونے لگے۔ ٹھیک ہے، تو کذبہ اور وتولہ، یہ دو ہے وہ حرکتیں جو کسی کے اوپر اللہ کے عذاب کو لے کر آتی ہیں۔ تو گویا کہ پتہ چل گیا۔ اور یہ جو کذبہ کا لفظ ہے نا، کذبہ، جس نے جھٹلایا، اوپر کہتا والسلام علی من اتبع الہدى، اگر آپ ان آیتوں کے حصے کو اوپر نیچے لکھیں نا، تو والسلام علی من اتبع الہدى کا یہ جواب ہے۔ کیا جواب ہے؟ کہ کذبہ العذاب علی من کذب و تولی، اپوزٹ ہے۔ سلام صرف اس کو ملے گا جس نے ہدایت کی پیروی کی، باقی جو منہ پھیرتے ہیں ان پہ عذاب ہے۔ تو آپ بتائیے کہ جو مسلمان منہ پھیریں اور جھٹلائیں، کیا ان پہ سلام ہوگا کہ عذاب ہوگا؟ یہ عذاب کے فیصلے ہیں جو آسمانوں سے نکل کر آج دنیا میں ارد گرد دکھتے ہیں۔ تو بہرحال پیغام پہنچا دیا۔ اب فرعون کے لیے یہ بڑی حیرت کی بات تھی، یہ کیا ہو گیا؟ یہ کل کا بچہ اٹھ کے آج ہمیں دین سکھانے لگ گیا، اور دس اینڈ دیٹ۔ تو اللہ تعالیٰ کہتے ہیں، اب ذرا فرعون کا جواب سنو، حیرت دیکھی اس کی۔ آیت 49، قال فمن ربکما یا موسیٰ، فرعون نے کہا موسیٰ یہ تم دونوں کا رب کون ہے؟ کیونکہ وہ تو اپنی ربوبیت کا قائل تھا، میں تو کسی رب کو نہیں جانتا، یہ تمہارا رب ہے کون؟ قال ربنا الذی آتی کل شیء خلقہ ثم ہدی، موسیٰ علیہ السلام نے کہا ہمارا رب وہ ہے جس نے ہر شے کو اس کی خلقت عطا کی پھر ہدایت دی۔ کیا خوبصورت تعارف ہے موسیٰ کا اللہ کے بارے میں، شروع میں ہی وہ بات کہہ دی جو فرعون میں نہیں تھی۔ لاؤ بھائی تم انسان پیدا کر سکتے ہو، تخلیق کے مالک ہو، نہیں ہو تو پھر تم کیسے کہہ سکتے ہو کہ تم خدا ہو؟ اور یہاں دیکھیے کہ ہر ایک کو اس کی ہدایت دینا، اس سے کیا مراد ہے؟ مچھلی کے بچے کو پیدا ہوتی تیرنا کون سکھاتا ہے؟ بکری کے بچے کو دودھ پینا کون سکھاتا ہے؟ और शेर के बच्चे को गोश्त खाना कौन सिखाता है? शेर कभी घास नहीं खाएगा, भूखा मर जाएगा, तो बकरी कभी गोश्त नहीं खाएगी, भूखी मर जाएगी। ये है हर मखलूक को उसकी शरीयत अल्लाह ने पढ़ा दी। सूरत मायदा में मैंने एक जुमला बोला था, शायद आपको भूल चुका होगा, कि जिस तरह हमारी शरीयत की किताब में है ना, कुरान की सूरत में या कल तौरात में थी या इंजील में थी, इंसानों की शरीयत किताबों में लिखी हुई है, जानवरों की शरीयत उनकी फितरत में लिख दी अल्लाह ने। और आप देखिए कि कभी वो शरीयत से मुंह गर्दानी नहीं करते, भूखे मर जाएंगे लेकिन हराम नहीं खाते। तो गोया कि मूसा अलैहिस्सलाम ने की, यहां से तबलीग का नुक्ता नोट करें, जब बड़े से बड़े फिरौन के पास भी जाएं तो पहले अल्लाह की खलाकियत का तस्करा करें। देखो वो है कौन, देखो उसने सूरज बनाया, चांद बनाया, फूल बनाए, सितारे बनाए। आप देखेंगे कि फिरौन ज्यादा बड़ा तागूत था या आज हमारे सामने कोई बड़ा होगा। इसलिए जब फिरौन इसके आगे कुछ नहीं बोला, अब कुल नहीं बोल सका। सूरत नाजियात आयत 37 और 38 में और सूरत लैल आयत 14 में भी यही बात आती है कि जिसने शरीयत से मुंह फेरा उसको अल्लाह जहन्नम देगा। फमंतगा व असर अलहयात दुनिया, जिसने तुग्यानी की और दुनिया की जिंदगी को कबूल किया, फिर वो अपना इंजाम खुद देखेगा। इसी तरह सूरह लैल में आता है, फअंज़रतुकुम नारन तलज़्ज़ा, मैं तुमको डराता हूँ झोंसने वाली या झुलसने वाली आग से, ला यस्लाह इल्ला लश्का, नहीं दाखिल होगा उसमें मगर बदबخت, अल्लज़ी कज़्ज़ब व तवल्ला, कौन है वो जिसने झुटलाया और मुंह फेर लिया। तो गोया के बात सीधी सीधी पहुंचा दी, झूठी तसलियां नहीं दी। आई थिंक फिरौन तुम पे भी अल्लाह रहम कर ही देगा क्योंकि वो बड़ा गफूर रहीम है। अच्छा, अब इसके जवाब में फिरौन को क्या कहना चाहिए था कि मैं भी कर सकता हूँ। जैसे याद है पीछे हजरत इब्राहिम के साथ नमरूद का जो मुकालमा था, उसने क्या क्या बड़ी बात है, मैं भी जिंदा कर सकता हूँ, मैं भी मार सकता हूँ। फिरौन की घिग्गी बंद हो गई, फौरन बात को पलटने के लिए कहने लगा, अच्छा चलो छोड़ो, एक और सवाल करता हूँ। कालू फमा बालुल कुरून लूला, फिरौन ने कहा, अच्छा तो फिर बताओ पहली नस्लों का क्या हाल हो गया भाई, ये बताओ कि जो तुमसे पहले हमारे क्या वो सारे जहन्नमी थे। यहाँ देखिए अब बहुत बड़ी बात है, फिरौन ने एक टेढ़ा सवाल किया। ये बिल्कुल ऐसे ही सवाल है, पहले आप इसको अपने ऊपर लीजिए। आप किसी भी ऐसी जगह पे गई जहां सिस्टर दीन की मोहब्बत में कोई ऐसा काम कर रही थी कि जो बिदत है, सीधी सी बात है, मसनून नहीं है, आपने जाके उनको बताया कि इस्लाम में ऐसी कोई चीज नहीं है, इसकी जगह ये कर लें, ठीक है, बजाय इसके कि वो समझें, वो आपसे सवाल क्या करते, अच्छा ये बताएं कि हमारी नानी और दादी जो ये काम करती थी फिर वो जहन्नुम है। ये बिल्कुल वही सवाल है कि भाई अगर मैं भूला हुआ तो बताओ क्या हमारी सारी पिछली नस्लें जब वो जहन्नुमी है। अब ऐसा सवाल, इसका जवाब देना ऐसे था जैसे जलती में तीर डालना। आप कह दें हाँ दादियां तो जहन्नुम में सारी चली गई, तो आप तो उनके सारे शीशमाल तोड़ के आ गए ना। तो यहां सीखिए तबलीग के अंदर क्वेश्चन मैनेजमेंट, किस सवाल का जवाब देना है और किसका नहीं देना, किसका लंबा देना है, किसका छोटा देना है, किसका शुरू में देना है, किसका आखिर में। पीछे आपको याद है मैंने जिक्र किया था कि जो सवाल पूछे जाते हैं ना अमूमन दरसों में या उसके बाद, वो तीन चार मुख्तलिफ किस्म के होते हैं। किसी को लट डाउन करना होता है, उसको बिठाया होता है कि आओ आज तुम्हें सुना के लाते हैं, और कान में कहते हैं जरा आधे बाजुओं पर जरा बात करें क्योंकि मेरी नंद की बेटी आई हुई है, वो आधे बाजू पहनती है, जरा हिजाब पे बात करें, मैं अपनी बेटी को घसीट के लाई। यानी कुछ सवाल सिर्फ शर्मिंदा करने के लिए होते हैं अपने रिश्तेदारों को, और कुछ आपका अकीदा चेक करने के होते हैं। इसी तरह के जो उल्टे सवाल होते हैं ना कि भाई टेढ़ा सवाल है कि भाई क्या हुआ। अब आप देखिए मूसा अलैहिस्सलाम अगर एक अनाड़ी खिलाड़ी होते, जैसे एक अच्छा खिलाड़ी जानता है ना किस बॉल को हिट करना है किसको नहीं करना, अगर अनाड़ी होते ना तो वो इसके जवाब में क्या कहते कि भाई जहन्नुम में, अगर यही कुछ कर रहे थे तो जहन्नुम में। लेकिन जरा पहले मूसा का जवाब सुन लीजिए, काल इल्मुहा इंदा रब्बी फी किताब, मुझे क्या पता वो किधर है, इसका इल्म अल्लाह को पता। आप ये जवाब दे सकते हैं कि भाई हमें क्या पता जो चले गए, अल्लाह ने उनकी कौन सी बात पसंद की, क्या हम उनकी बात क्यों करें, उसके पास एक किताब है। हाँ ला ये दिल्लु रब्बी वला यंसा, ना तो मेरा रब भटकता है और ना वो भूलता है। तो गोया के मूसा ने इस बॉल को नहीं खेला, हिकमत का तकाजा, रद्द अमल की बात नहीं थी। रद्द अमल में वो हो सकता है गुस्से में आ जाते, असबियत उठती, हमीयत को हवा मिलती, सूरतेहाल बिगड़ जाती और दावत का मैदान जो था वो जंग का मैदान बन चुका होता। तो कभी ऐसी बातों के जवाब नहीं देने चाहिए कि जिससे फितना पैदा हो। सवाल पैदा होता है कि यह दिल्लू का लफ्ज़ रब के लिए क्यों आया, तो अरबी जुबान में दलाल का मानी सिर्फ भटकना नहीं होता, جس کو آپ کہہ سکتے ہیں اسٹریٹ، بلکہ اس کے کئی مختلف معنی ہوتے ہیں. اور جب اللہ سبحانہ تعالیٰ کے لیے آ جائے تو آپ دیکھیں کہ اللہ کا تو اپنا نام المدل ہے. اب اس پہ میں بات کرنے لگ جاؤں تو بہت لمبی ہو جائے گی، لیکن اللہ کی مشیت کا تقاضا ہے کہ وہ المدل ہو، اس کی رضا نہیں ہے، بس اتنا سمجھ لیں. اللہ الہادی بھی ہے. دنیا میں جو لوگ ہدایت پاتے ہیں نا، وہ اللہ کے الہادی ہونے کی وجہ سے پاتے ہیں، اور اللہ اس پہ خوش بھی بہت ہے. لیکن اللہ المدل ہے، یعنی جو دنیا میں بھٹکتا ہے وہ بھی اللہ کی مشیت سے بھٹک رہا ہے لیکن اللہ کی رضا سے نہیں ہے. تو یہ مطلب ہے کہ اللہ جان کے نہیں کسی چیز کو بھٹکاتا. اور ینسا سے مراد کیا ہے؟ کہ وہ نہیں بھولا ہوا کہ وہ قومیں کدھر ہیں، ان کی قبریں کدھر ہیں. جو ان کے ساتھ ہونا ہے اللہ کو خوب اچھی طرح پتہ ہے. ہو سکتا ہے ان لوگوں کے پاس کوئی دعوت پہنچی نہ ہو، ہو سکتا ہے ان بیچاروں کے پاس علم ہی نہ آیا ہو، تو ان کا تو آسان حساب ہوگا، لیکن تمہارے لیے بات مسئلہ ہوگی. خیر، حضرت موسیٰ نے فرعون کے درباریوں کو جب یہ جواب دیا، آپ دیکھیں گے موسیٰ کے ہر جواب کے آگے فرعون نے اسی کو ویریفائی آگے نہیں بڑھایا بلکہ ایک نیا بات کر دی. تو یہ خوبصورت انداز ہوتا ہے کہ بات ایسی کیجئے کہ جس سے اگلا بندہ آگے سے دوسری بات نہ اٹھا سکے. کچھ اور دلائل دیتے ہیں موسیٰ علیہ السلام توحید کے. آیت 53، الذی جعل لکم الارض مہدا، وہی ہے جس نے زمین کو تمہارے لیے بچھونا بنایا. وسلک لکم فیہا سبلا، اور اس میں تمہارے چلنے کے لیے راستے بنائے. وانزل من السماء ماء، اور اس نے آسمان سے پانی نازل کیا. تین کام. اور چوتھا، فاخرجنا بہ ازواجا من نبات شتا، پھر ہم نے اس پانی سے نکالے طرح طرح کے نباتات. چار خوبیاں ہیں اللہ تعالیٰ کی کروا دی ذکر اس میں. دیکھیے، زمین کو مہد بنایا. مہد کا نام آپ نے پہلے بھی بہت دفعہ سنا ہے، مہد سے لحد تک، علم سی کو گود کو کہتے ہیں بچھونا. یہ زمین کا ایک بچھونا نہیں ہے، کیسے ماں کی طرح ہمیں لے کے پھرتی ہے. اگر یہ زمین ہمیں اچھالتی پھرے، ہم پاؤں رکھیں تو اچھل کے ادھر ادھر جائے، تو ہم کیسے لگے. سلک کا لفظ اس کو تھوڑا سا سمجھ لیجئے، آگے بھی آئے گا بہت جگہ، لیکن یہاں بہت ہی اس کا خوبصورت معنی سمجھ آئے گا. سلک کا ایک معنی ہوتا ہے سلوک، راستے میں چلنا، چال چلن. یہ جو لفظ ہم بولتے ہیں نا، آپ کا مسلک کیا ہے، وہ بھی اسی صحیح ہے، یعنی ایک خاص طور طریقہ آپ کا سلوک دوسروں سے جو ہم کرتے ہیں وہ بھی اسی سے ہی ہے، لازم بھی اور متعدی بھی ہے، یعنی خود چلنا یا دوسروں کو چلانا، یہ معنی ہے. دوسرے سلکہ کا معنی ہوتا ہے پیرونا، جیسے موتی پیروتے ہیں نا دھاگے میں، داخل کرنا، ایک چیز کو دوسری میں داخل کرنا. جیسے ہم پڑھیں گے آگے سورت مدثر، غالب شاید سورت مدثر یہ کہ ما سلککم فی سقر، جنتی جہنمیوں سے پوچھیں گے تمہیں کیا چیز جہنم میں لے گئی، تو وہاں بھی سلک ہے. اسی طرح یہ جو اگلا لفظ آ رہا ہے نا سبلا، سبلن سبیل کی جمع ہے. سورت انبیاء 31 میں آتا ہے، وجعلنا فیہا سبلن فجاجا، ہم نے اس میں مختلف راستے کھول دیے، بنا دیے. سورت نحل آیت 20 میں آتا ہے، والذی انزل من السماء ماء، پانی کی بات ہو گئی. اسی طرح سورت زہرف آیت نمبر 10، زمر 21 اور فاطر 27، اس میں بھی اللہ تعالیٰ کی قدرت کی یہ ساری چیزیں دکھتی ہیں کہ اللہ تعالیٰ نے یہ سب کچھ بنا کے. فاخرجنا بہ ازواجن، ازواجن کا لفظ زوج سے، جوڑے، ہم مثل، ہم جنس چیزیں، امثال، اقسام کے معنوں میں بھی آتا ہے. اور شتا جو ہے نا شتیت سے ہے، شتا مختلف ہونا کسی چیز کا. آگے ہم پڑھیں گے انشاءاللہ، تخصبہم جمیعا وقلوبہم شتا، بکھرے ہوئے، اندر پھوٹ پڑی ہوئی. اللہ کہتا ہے تم ان غیر مسلموں کو ایک سمجھتے ہو حالانکہ ان کے دل اندر سے پھٹے ہوئے ہیں. تو گویا کہ کہنے کا مطلب یہ ہے کہ نباتات جو مختلف قسم کی دنیا میں پھیلی ہوئی ہیں، ہم ایک ہی طرح کی چیزیں تو نہیں دیکھتے نا، تو اللہ تعالیٰ کی قدرت ہے یہ. قلوب ورعوا نعمکم، آیت 54 میں کہہ دیا، کھاؤ اور کھلاؤ، چگاؤ اپنے جانوروں کو. ان فی ذلک لآیات لأولی النہی، یقیناً اس میں نشانیاں ہیں عقل مندوں کے لیے. کون ہے عقل مند؟ اولی النہی. یہ جو لفظ ہے نا ورعوا، را عین یا سے ہے، حدیث میں آتا نا کلکم رائن، رائن کہتے ہیں شیفٹ کو، چرواہا، جاندار چیز کی حفاظت کرنے والا رائی کہلاتا ہے، خواہ غذا سے کرے اس کی حفاظت یا جان بچا کر. تو رائی حفاظت کرنے والے، دشمنوں سے بچانے والے. اولی نوحا کیا ہے؟ اولی والے، اولو جیسے ہے. نوحا کا لفظ ہے نا نون ہا یا، اس کا روٹ ہے. نہ یون کہتے ہیں روکنے کو، امر بالمعروف و نہی عن المنکر معروف لفظ ہے اس کے لیے. تو ناہیون کہتے ہیں روکنے کو، عقل کو کہا گیا ادھر، یہ لفظ نوح یتن کی جمع ہے. عقل انسان کو بہت سارے کاموں کے کرنے سے روک دیتی ہے. ٹھیک ہے، ہجر بھی پڑھیں گے ہم عقل کا منی آگے. دیوار روکا، دل کہتا کرو، من چلی، دل تو پھکتا ہے، عقل روکتی ہے کہ نہیں اس کا برا انجام ہوگا. تو گویا کہ یہاں بتا دیا کہ اس میں نشانی ہے جو عقل استعمال کریں گے. گویا کہ عقل صرف پودوں کی قسمیں جاننا اور ان کی مختلف سپیشیز کا جاننے کا نام نہیں ہے، بلکہ ان کو دیکھ کر پیدا کرنے والے کے بارے میں سوچنا ہے. اور ساتھ ہی فرما دیا منہا خلقناکم وفیہا نعیدکم، اسی زمین سے ہم نے تم کو پیدا کیا اور ہم اسی میں تم کو دوبارہ لوٹائیں گے. ومنہا نخرجکم تارتاً اخرى، اور اسی سے تمہیں ہم ایک بار پھر نکالیں گے. منہا سے کیا مراد ہے؟ مٹی. ہاں، تارتاً کا جو لفظ ہے نا، تا را حمزہ سے بھی ہوتا ہے اور تا را یا سے بھی ہوتا ہے. یہ وہی بات ہے جو سورۃ الاعراف آیت 25 میں ہم پڑھ چکے، قال فیہا تحیون وفیہا تموتون ومنہا تخرجون، کہ انسان تمہارا مٹی کے ساتھ بڑا گہرا تعلق ہے. دیکھیے دو مرحلے گزر چکے ہمارے ساتھ، منہا خلقناکم، ایک ہو چکا نا، ہم پیدا ہو چکے، ابھی ایک ہوا ہے، ابھی ہمارا دو رہتے ہیں. مرتے ہیں تو کیا ہوگا؟ فیہا نعیدکم، واپس اسی میں ڈال دیتے ہیں. اور قیامت کے بعد کیا ہوگا؟ نخرجکم تارتاً اخرى، ہم تمہیں دوبارہ اسی سے نکالیں گے. تو انسان مٹی سے اپنا تعلق نہیں توڑ سکتا، اسی لیے اس کا دل مٹی میں بہت ہی لگتا ہے. شیشہ بھی مٹی ہے، کرسٹل بھی مٹی ہے، ڈائمنڈ بھی مٹی ہے، سارے سیرامکس بھی مٹی کے ہیں، برتن بھی مٹی کے ہیں. آپ نوٹ کر کے دیکھیں، اگر ہمارے کپڑے اور بیڈ شیٹس ہیں وہ بھی مٹی سے ہی کاٹن نکلتا ہے، اور اگر اس میں سلک چھپا ہوا ہے تو وہ بھی تو مٹی سے غذا لے کر پودے نے لیا اور کیڑے کو پالا اور اس کیڑے نے اس سے ہمارے لیے چیزیں بن دی. تو یہ ہے انسان کی اصل. انسان مٹی سے کتنا ڈرتا ہے، تھوڑا سا بھی مٹی لگ جائے نا کپڑوں پہ تو غصہ کرتا ہے. بعض لوگ اس آیت کے ساتھ ایک روایت لے کے آتے ہیں کہ نبی صلی اللہ علیہ وسلم مردے کو دفناتے وقت تین مٹھیاں، جیسے بک ہوتی ہے نا، ایک بک بھر کے ڈالتے اور اس وقت یہ آیت پڑھتے. اگر آپ کسی کو یہ عمل کرتا دیکھیں تو یہ درست نہیں ہے. ہاں، اس آیت کو پڑھے بغیر قبر پہ تین مٹی کے جو لپے ڈالنی ہے، یہ ثابت ہے، ابن ماجہ کی روایت سے ملتا ہے. تو لہٰذا ویسے ڈالا جا سکتا ہے لیکن اس آیت کو پڑھنا نہیں. لیکن وہ تھوڑا سا چونکہ ربط جڑتا ہے نا، تو پھر عموماً ہم ایسی چیزوں کے اوپر کچھ خود سے بھی کر لیتے ہیں کہ چلو یہ ڈال دیتے ہیں تو پھر ٹھیک ہوگا. تو آپ اور میں دیکھیں کہ یہ ہم سب کی اصل ہے، ہم کہاں کھوئے اور کدھر گئے. دعا کیجئے کہ اللہ تعالیٰ ہمارے شعور کو بیدار کر دے اور ہم اس طریقے سے اس کلام کو اپنے اوپر لے کر سوچیں کہ حقیقت میں ہمارے لیے یہ سب کچھ ہے.
وَاصْطَنَعْتُكَ لِنَفْسِي اِذْهَبْ أَنْتَ وَأَخُوكَ بِآيَاتِي وَلَا تَنِيَا فِي ذِكْرِي اِذْهَبَا إِلَى فِرْعَوْنَ إِنَّهُ طَغَى فقولا له قولا لينا لعله يتذكر أو يخشى قالا ربنا إننا نخاف أن يفرط علينا أو أن يطغى قال لا تخافا إنني معكما أسمع وأرى فأتياه فقولا إنا رسولا ربك فأرسل معنا بني إسرائيل ولا تعذبهم قد جئناك بآية من ربك والسلام على من اتبع الهدى إنا قد أوحي إلينا أن العذاب على من كذب وتولى قال فمن ربكما يا موسى قال ربنا الذي أعطى كل شيء خلقه ثم هدى قال فما بال القرون الأولى قال علمها عند ربي في كتاب لا يضل ربي ولا ينسى الذي جعل لكم الأرض مهدا وسلك لكم فيها سبلا وَأَنزَلَ مِنَ السَّمَاءِ مَاءً فَأَخْرَجْنَا بِهِ أَزْوَاجًا مِّن نَّبَاتٍ شَتَّى كُلُوا وَارْعَوْا أَنْعَامَكُمْ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِّأُولِي النُّهَى منها خلقناكم وفيها نعيدكم ومنها نخرجكم تارة أخرى